ماشاء اللہ قرآن کی بہار شروع ہے الحمدللہ. حضرت علی کرم اللہ وجہ نے ایک دفعہ ارشاد فرمایا کہ جب میں چاہتا ہوں کہ اللہ جل شانہ سے سنوں تو قرآن پڑھتا ہوں, اور جب میں چاہتا ہوں کہ اللہ پاک سے بات کروں تو نماز پڑھتا ہوں. سبحان اللہ, یہاں پر دونوں چیزیں اکٹھی ہیں. یہ نماز کے اندر قرآن الحمدللہ سن رہے ہیں, یہ ماشاءاللہ اللہ پاک کا فضل ہے ہمارے اوپر. اللہ پاک نے مواقع نصیب فرمائے ہیں, اللہ تعالیٰ حضرت قاری صاحب کو بہت اجر عطا فرمائے, ان کی برکت سے الحمدللہ یہ بہار ہمیں حاصل ہے, اور اس سے مزہ لینا چاہیے. قرآن جو ہے یہ تو ماشاءاللہ اللہ پاک کا کلام ہے, اور کلام جو ہے یہ مطلب اللہ پاک کی صفت ہے. آٹھ جو بنیادی صفات ہیں اللہ تعالیٰ کے, ہاں جی, صفات ثبوتیہ اس کو کہتے ہیں, ان میں سے ایک کلام بھی ہے. اور یہ ظاہر ہے اللہ پاک نے ہمارے اندر اس کو رکھا ہوا ہے, الحمدللہ اس کو سن رہے ہیں. یعنی جو الفاظ قاری صاحب کی زبان سے نکل رہے ہیں یہ تو مخلوق ہے, مطلب یہ تو حادث ہے, لیکن جو اصل کلام ہے وہ حادث نہیں, وہ قدیم ہے. تو مطلب یہ ہے کہ وہ الحمدللہ یہ جو ہم سن رہے ہیں تو یہ اللہ پاک کا کلام سن رہے ہیں. اس وجہ سے ایک صحابی رسول صلی اللہ علیہ وسلم جب قرآن سنتے تھے تو فور کہتے تھے حاضر کلام ربی, حاضر کلام ربی, حاضر کلام ربی, ہوش ہو جاتے. مطلب یہ ہے کہ بہت بڑی نعمت ہے. اس وقت ہم جہاں پر ہے جہانگیرہ میں, یہ پشتو والا علاقہ ہے, اور ہم یہاں پر ان کے سامنے اردو میں بات کرتے جا رہے ہیں, ان کا صبر ہے, اللہ تعالیٰ ان کو اجر عطا فرمائے. تو ان کا دل رکھنے کے لیے ہم کبھی کبھی درمیان میں پشتو میں بھی بات کریں گے اور پشتو میں کلام بھی سنائیں گے, البتہ اس کا ترجمہ اردو میں ہو جائے گا, کیونکہ ظاہر ہے ان کا بھی ہمارے اوپر حق ہے. تو یہ جو ہے نا, مطلب یہ ہے کہ ابھی کے قرآن کے بارے میں کلام ہے وہ پشتو میں, اگرچہ اردو سے ٹرانسلیٹ ہو چکا, ہاں جی اردو والا بھی موجود ہے. تو یہ ہے کہ وہ پشتو والا کلام میں آپ کو سناؤں گا, اور اس کا ترجمہ بھی, اور میرے خیال میں وہ پیغام واپس ذرا مجھے دے دے تاکہ میں اس میں نکالوں تو اردو بھی ساتھ ہوگا.
دا قرآن کلام تا گورا سمر دادا حیرتے, سمندر دادا حیرتے, دا کلام سمرا روان دے, دا کلام سمرا اچتے, دا کلام تے دا حاکم ہم, دا کلام ہم دا محبوب دے, دا کلام دے دا حاکم ہم, دا کلام ہم دا محبوب دے, لگ دا زرا نتا پو سکڑا چی ددی کمہ سیت تے, دا کلام سمرا روان دے, دا کلام سمرا اچے. دا
مسئلہ ہے اس میں, وہ اردو سے لگا دینا. یہ اردو میں یہ بتا دیتا ہوں تاکہ آپ کو ساتھ ساتھ سمجھ میں آ جائے. قاری قرآن ذرا تو دیکھو کہ سامنے کیا ہے کلام ربی, قاری قرآن ذرا تو دیکھو کہ سامنے کیا ہے کلام ربی, کلام حاکم کلام محبوب کیا خوش ادا ہے کلام ربی, قاری قرآن ذرا تو دیکھو کہ سامنے کیا ہے کلام ربی.
آئندے دا منشور دے داد جوے دستا دستور دی دا ایند دا منشور دی دا دشوه دستا دستور دی دا جدا کلام دا رب دی او دزلون هم راحت دی دا کلام سمرا روان دی دا کلام سمرا اچت دی
یہ تیرا آئی یہ تیرا منشور اے تیری زیست کا یہ ایک دستور یہ تیرا آئی یہ تیرا منشور ہے تیری زیست کا یہ ایک دستور مقابلے کا نہ سوچو اس کے کہ بس جدا ہے کلام ربی قاری قرآن ذرا تو دیکھو کہ سامنے کیا ہے کلام ربی
پایو یو لفظ کے دمینا فہر لفظ ماندے قربان شم پایو یو لفظ کے دمینا فہر لفظ ماندے قربان شم دا پیغام لرب راغلے دا پیغام دا محبت دے دا کلام سمرا روان دے دا کلام سمرا اچت دے
لفظ لفظ میں ہے پیار کتنا تو ہم ہو اس پر نثار کتنے لفظ لفظ میں ہے پیار کتنا تو ہم ہو اس پر نثار کتنے زبان کتنی ہے خوش نصیب وہ چلا ہے جس پہ کلام ربی دعا کی بہت بڑی خوش نصیبی ہے جس پہ اللہ پاک اپنا کلام چلا زبان کتنی ہے خوش نصیب وہ چلا ہے جس پر کلام ربی
دا زمونگ دزلو سکون دے دا شفا زمونگ دزلو نو دا زمونگ دزلو سکون دے دا شفا زمونگ دزلو نو اثر ڈیر یہ دی دا پوہی اجر ڈیر دا تلاوت دے دا کلام سمرا روان دے دا کلام سمرا اچت دے
سکون دل بھی نصیب اس سے اجر تلاوت کا اس کا زیادہ سکون دل بھی نصیب اس سے اجر تلاوت کا اس کا زیادہ تو تاک میں بند کیوں تو تاک میں بند تو تاک میں بند بغیر دے کے کیوں رکھا ہے کلام ربی تو تاک میں بند بغیر دے کے کیوں رکھا ہے کلام ربی قاری قرآن ذرا تو دیکھو کہ سامنے کیا ہے کلام ربی کلام حاکم کلام محبوب کیا خوش ادا ہے کلام ربی
دمو من دزرا نور دے دمو من دزرا سرور دے دمو من دزرا نور دے دمو من دزرا سرور دے لڑکی کی پودی باندھی چی دزرا کم کا صافتے دا کلام سمرا روان دے دا کلام سمرا اچتے
شفا دل ہے دلوں کا نور ہے دلوں میں اس سے کیا سرور ہے شفا دل ہے دلوں کا نور ہے دلوں میں اس سے کیا سرور ہے کثافتیں ہوں جو دل میں زیادہ تو پھر شفا ہے کلام ربی قاری قرآن ذرا تو دیکھو کہ سامنے کیا ہے کلام ربی کلام حاکم کلام محبوب کیا خوش ادا ہے کلام ربی
کڑا پجا پتلا وتی او پستر کو یہ دیدار کڑا کڑا پجا پتلا وتی او پستر کو یہ دیدار کڑا دا پسڑا باندی اثر کڑی دا دزلو نو دارا ہتے دا کلام سمرا روان دے دا کلام سمرا اچت
زبان مشغول ہو اس میں اور آنکھ دیکھنے میں ہو اس کے میں ہو زبان مشغول ہو اس میں اور آنکھ دیکھنے میں ہو اس کے میں ہو تلاوت اس کے ہو سنتے کان سے میری دعا ہے کلام ربی قاری قرآن ذرا تو دیکھو کہ سامنے کیا ہے کلام ربی کلام حاکم کلام محبوب، کیا خوش ادا ہے کلام ربی.
پدی باند غور توکڑا تدبر بگی پیدا کڑا، پدی باند غور توکڑا تدبر بگی پیدا کڑا، اے شبی ربیا محسوس کرا چی پدی کی کم حکمت دا کلام سمرا روان دے، دا کلام سمرا اچتے دا قرآن کلام تگورا، سمندر دادا حیرتے سمندر دادا حیرتے، دا کلام سمرا روان دے، دا کلام سمرا اچتے.
کلام ربی پہ غور کرنا، کلام پر ہو اور رب پہ بھی ہو، یہ اس میں بہت بڑا نقطہ ہے جو حضرات جانتے ہیں. کلام ربی پہ غور کرنا، کلام پر ہو اور رب پہ بھی ہو، شبیر دل سے ذرا تو پوچھو. کبھی سنا ہے کلام ربی؟ کلام ربی پہ غور کرنا، کلام پر ہو رب پہ بھی ہو، شبیر دل سے ذرا تو پوچھو. کبھی سنا ہے کلام ربی، یعنی ایسا کلام کبھی سنا ہے جس میں اس بات کا ادراک ہو کہ میں اپنے رب کا کلام پڑھ رہا ہوں؟ یہ بات ہے. ہاں جی، اگر ایسا کلام انسان سن لے تو بات یہ مختلف ہو جائے، یعنی گویا کہ اللہ تعالیٰ کے ساتھ ملانے والا کلام ہے، اللہ کی صفت ہے، تو صفت کے ذریعے سے انسان ذات سے ملتا ہے نا، تو یہ ایک ذریعہ بنتا ہے. اس وجہ سے ہمارے نقشبندی سلسلے میں باقاعدہ حقیقت قرآن کا مراقبہ کرایا جاتا ہے، حقیقت قرآن کا، حقیقت صلاۃ کا. یہ مراقبات ویسے نہیں کرائے جاتے، اس میں بڑی مطلب حکمتیں ہیں اور بہت زیادہ اس میں فائدے ہیں. یعنی گویا جو چیز ہم لوگ محسوس نہیں کر سکتے وہ محسوس ہونے لگتا ہے، اور پھر اس کے جو فوائد ہیں وہ بھی حاصل ہونے لگتے ہیں. بہرحال یہ ہے کہ ہمیں ان چیزوں کے ادراک کے ساتھ قرآن پاک کو سننا چاہیے. اللہ پاک نے جب موقع دیا ہے، ہمارے شیخ مولانا اشرف صاحب رحمۃ اللہ علیہ کا قرآن پاک کے ساتھ اتنا تعلق تھا کہ حضرت معذور تھے. اب میں آپ کو ان کی بیماری کیا بتاؤں، فالج، ہارٹ پرابلم، شوگر، بلڈ پریشر، السر، دمہ، اب بتائیں. یہ بیماری حضرت کو تھی، اور سال میں ایک دفعہ نمونیا بھی ہوتا تھا، اور اس کے ساتھ حضرت ماشاء اللہ یہ پانچ ختم قرآن کا ترتیب حضرت کا تھا. اور پھر اس میں یہ بات ہے کہ حضرت بالکل گم ہو جاتے تھے، نماز میں جیسے کڑے ہو جاتے تھے، بس اپنے آپ کو بھول جاتے. ہاں جی، اور وہ دن مجھے یاد ہے کہ حضرت نے مطلب دو دن کا ختم تھا، یعنی آخری 28ویں کی رات تھی، آدھا قرآن پڑھا گیا، آدھا قرآن رہتا تھا، یعنی 29ویں کو آدھا ہونا تھا. جو حضرات جانے والے تھے اپنے اپنے گاؤں، چونکہ چھٹیاں ہو گئی یونیورسٹی کی، انہیں اجازت لینی چاہیے کہ حضرت اجازت عطا فرمائیں. حضرت نے ایسے سادگی سے پوچھا، وہ آدھا قرآن پھر کیا کب سنے ہو گئے؟ حالانکہ چار قرآن سنے ہوئے تھے حضرت کے ساتھ، لیکن حضرت نے بالکل اس انداز میں پوچھا کہ وہ جو آدھا قرآن ہے پھر کیسے سنا ہوگا؟ وہ خاموش، کیا کہیں. تو حضرت نے کہا، بھئی حافظ ہوں گے، ان سے نفلوں میں سن لینا. ان نے کسی حافظ کو تیار کر لیا، اور حافظ بھی صاحب بھی تیار ہو گئے، ماشاء اللہ، وہ حافظ بھی اچھے حافظ تھے، تیار ہو گئے. اب آدھا قرآن وہ سنا رہے ہیں، اب حضرت تو نہیں جا رہے تھے نا، حضرت تو ادھر ہی تھے، اگلے دن حضرت نے آدھا سننا تھا، حضرت بھی شامل ہو گئے سر. سبحان اللہ، ہمیں ہمت نہیں ہوئی، لیکن حضرت ان کے ساتھ گئے کہ حضرت نے پوری یعنی ایک رات میں، پھر یعنی کل بھی 27ویں کو بھی سنا تھا، 28ویں کو بھی ایک رات میں پورا قرآن سنا، ایسی حالت تھی ماشاء اللہ. یہ قرآن ماشاء اللہ اس کی جو برکات ہم نے دیکھے الحمد للہ. ہاں جی، تو اس وجہ سے مطلب ان موقعوں سے فائدہ اٹھانا چاہیے. ہاں جی، اور اس کو محبت کے ساتھ سننا چاہیے, دل کے ساتھ سننا چاہیے, دل کی آنکھوں, دل کے کانوں سے اس کو سننا چاہیے. پھر اس کے فوائد بھی آپ دیکھیں گے انشاءاللہ. چونکہ یہ ہمارا جو یہ اصلاحی اعتکاف ہے یہ خانقاہی نظام کا حصہ ہے. نظر مولانا زکریہ صاحب رحمۃ اللہ علیہ کی کا یوں اجتہاد تھا, یا ان کے ذہن کا سوچ, قلب کی توجہ, کہ ہر مسجد کو رمضان شریف میں خانقاہ بنا دیا جائے, یعنی خانقاہ بھی ساتھ ہو جائے, اس میں اصلاح کا کام شروع ہو جائے. تو یہ بہت اہم بات ہے. بعض لوگ تو شاید اس کو مانتے بھی نہیں ہیں اور کچھ سمجھتے بھی نہیں ہیں, لیکن مجھے بتاؤ جس چیز کے ذریعے سے آپ اللہ پاک کو پہچان لیں اور شریعت پر آپ کے لیے چلنا آسان ہو جائے, ہاں جی, تو کتنی بڑی چیز ہوگی. اس کے لیے اللہ پاک نے باقاعدہ قرآن پاک میں اللہ اعلان فرمایا, قد افلح من زکاہا وقد خاب من دساہا. جو قد افلح من زکاہا والا کام ہے یہ اصل میں خانقاہ کا کام ہے. اس وجہ سے ایک کلام ہمارے ایک مولانا نے پڑھا ہے,
اللہم برائے تربیت مسلم جوان کو ضرورت آج خانقاہوں کی ہے, برائے تربیت مسلم جوان کو ضرورت آج خانقاہوں کی ہے. خدا سے فیصلے کروانے واسطے جو نکلی دل سے ہو ان آہوں کی ہے, خدا سے فیصلے کروانے واسطے جو نکلی دل سے ہو ان آہوں کی ہے, برائے تربیت مسلم جوان کو ضرورت آج خانقاہوں کی ہے. نفس موٹا ہے دل کالا ہوا ہے, عقل کو نفس موٹا ہے دل کالا ہوا ہے, عقل کو زنگ غفلت کی لگی ہے, دلوں کو موڑ دے اب اس کی جانب, ضرورت ان تربیت گاہوں کی ہے, دلوں کو موڑ دے اب اس کی جانب, ضرورت ان تربیت گاہوں کی ہے, برائے تربیت مسلم جوان کو. اور بہت بدنام خانقاہ بھی ہو گر کھرے کھوٹے کی پہچان ہو موجود, بہت بدنام خانقاہ بھی ہو گر کھرے کھوٹے کی پہچان ہو موجود, کرو پہچان اس سے جس سے درست ہو ضرورت, کیونکہ ایسی راہوں کی ہے.
یہ ایک بہت بڑے اشکال ہے, اس کا جواب ہے. وہ اشکال یہ ہے کہ لوگ بعض خانقاہوں کو دیکھتے ہیں کہ ان میں دنیا داری ہے. اکثر ایسے خانقاہیں جو یہ جو صاحبزادگی کے بنیاد پر ہوتی ہیں, صاحبزادہ صاحبان ہوتے ہیں, خود ان کی تربیت نہیں ہو چکی ہوتی لیکن وہ پیر بن جاتے ہیں. چونکہ ان کے ساتھ ان کو پاس کچھ ہوتا نہیں خود, تو صرف رسمی چیزوں پہ چل رہے ہوتے ہیں, تو ظاہر ان کی وجہ سے خانقاہیں بدنام ہو جاتی ہیں. اب یہ اس کا اشکال ہے کہ اگر اس خانقاہیں بہت بدنام بھی ہوں تو آپ کے پاس کڑے کوٹے کی پہچان ہونی چاہیے کہ صحیح کیا ہے اور غلط کیا ہے. تو جو صحیح ہے ان کو لے لو, جو غلط ہے ان کو چھوڑو. ایک دفعہ حیدرآباد میں گیا تھا, تو حیدرآباد میں مجھے کچھ حضرات مطلب مختلف جگہوں پہ لے جانے تھے, تو ایک جگہ میں گیا, ایک محلے میں, تو بہت شاندار محلہ تھا. تو میں نے اس ساتھی سے پوچھا, میں نے کہا کن کا محلہ ہے جی, یہ کن کا محلہ ہے؟ تو انہوں نے کہا کہ قصائیوں کا محلہ. میں نے حیران ہو کر پوچھا کہ کیا قصائی یہاں اتنے مالدار ہیں؟ انہوں نے کہا نہیں, ڈاکٹروں کا ہے. بیچارہ چلا ہوا ہوگا. ہاں جی, تو ڈاکٹروں کو قصائی کہہ رہا تھا. تو میں نے کہا کہ اچھا, پھر جب بیمار ہو جاتے ہیں آپ تو کیا کرتے ہیں؟ کہتے انہیں کے پاس آتے ہیں. تو میں نے کہا کہ آپ تو ابھی کہہ رہے تھے کہ قصائی ہے. کہتے پھر ان میں اچھوں کو دیکھ لیتے نا, ان میں جو اچھے ہوتے ہیں پھر ان کے پاس آتے ہیں. میں نے کہا آپ نے فارمولہ بتا لیا نا, تو اس پر آپ پیروں کے بارے میں بھی تو بات کر سکتے ہیں نا, کہ جو پیر اچھے ہوں ان کے پاس جاؤ, جو غلط ہو ان کے پاس نہ جاؤ. فارمولہ تو ثابت ہو گیا. تو یہ اصل میں اس چیز کا جواب ہے.
کرو پہچان سے جیسے درست ہو ضرورت, کیونکہ ایسی راہوں کی ہے. خدا سے فیصلے کروانے واسطے, جو نکلی دل سے ہو ان آہوں کی ہے. جو بدخواہ ہے بہت کثرت سے ہے آج, جو بدخواہ ہے بہت کثرت سے ہے آج, مفادات سامنے ان کے اپنے اپنے. جو بدخواہ ہے بہت کثرت سے ہے آج, مفادات سامنے ان کے اپنے اپنے. خدایا جو ہو تیرے اور ہو بے لوس, ضرورت مجھ کو ان خیر خواہوں کی ہے. خدایا جو ہو تیرے اور ہو بے لوس, ضرورت مجھ کو خیر.
اس پر ایک واقعہ سناتا ہوں, سچا واقعہ ہے, حضرت مولانا رشید احمد گنگوئی رحمۃ اللہ علیہ کا. یہ ارواح ثلاثہ میں یہ لکھا ہوا ہے. حضرت کا ایک خالد تھے, جوان خالد تھے, حضرت کے زیر تربیت تھے. ان کا کام یہ ہوتا تھا کہ وہ حضرت کی خدمت کرتا تھا, تو حضرت کو سونے سے پہلے ہزارے مطلب چاپی وغیرہ کر لیتے تھے, دبا لیتے تھے. لیکن جو جوان کے امراض ہوتے ہیں وہ تو کسی بھی ہو سکتے ہیں, کوئی بھی اس سے ظاہر ہو کر مستثنا تو نہیں. اس کا کسی لڑکی کے ساتھ معاشی کرا, تو اس نے ٹائم دے دیا تھا, تو حضرت کے پیر دبا کے سلا دیا کہ تاکہ بس مجھے موقع مل جائے, اور وہ اپنی جگہ پہ چلے گئے.
ادھر سے بیٹھ کے جائیں, ظاہر بات تو ہے. تو جیسے دونوں پہنچے ہیں جگہ پہ, اچانک بلی کی کھڑک ہو گئی, بڑی شدید کھڑک. یہ دونوں ڈر گئے. لڑکا مولانا حضرت کے پاس آئی اور لڑکی اپنے گھر چلی آئی. جب وہ لڑکا آیا تو حضرت کو دیکھا کہ وہ اپنے سر کو گھٹنوں پہ رکھا ہوا تھا اپنا سر. جب اس کو دیکھا کہ آگے ہے بس بس, اب یہ کیا چیز. ویسی بیلوسی کہیں ملیں گی؟ کوئی میڈیکل اسپیشلسٹ آپ کے ساتھ ایسا کرے گا بیلوسی کہ آپ کی بیماری کے بارے میں سوچنا شروع کر لیں کہ میں کیسے ٹھیک کر پائی گی؟ تو ڈر سا ہو گیا اس طرح. تو یہ بیلوسی ہے صرف ان حضرات ہمارے شیخ لوگ کے لوائے کر آئی اور لائبانہ آئی. یہ جلوسی واقعی تک بہت بڑی نعمت ہے. آپ سے تو کچھ نہیں چاہتے لیکن آپ کو بہت کچھ دے جاتے آئی. ہمیں ایسے بھگواؤں کی ضرورت ہے یا نہیں ہے؟
کہو کی ہے برائے تربیت مسلم جوان کو ضرورت آج خانقاہوں کی ہے. اور ہماری حالت کیا ہے؟ ہم سمجھتے ہیں کہ رچی ہے ہر لگے نفس میں ہے دنیا, بچانا دین کا پھر بھی ہے لازم. رچی ہے ہر لگے نفس میں ہے دنیا, بچانا دین کا پھر بھی ہے لازم. بنا لے دی بچانے اس میں شبیر, ضرورت ایسی بارگاہوں کی ہے. بنا لے دین بچانے اس میں شبیر, ضرورت ایسی بارگاہوں کی ہے. برائے تربیت مسلم جوان کو ضرورت آج خانقاہوں کی ہے. خدا سے فیصلے کروانے واسطے جو نکلی دل سے ہو ان آہوں کی ہے.
اس سے بھی ایک بہت بڑا فیکٹر بیان کیا گیا ہے, وہ یہ ہے کتنے ہی مشکل حالات کیوں ہو, کتنے ہی زیادہ خراب حالات کیوں ہو, لیکن یہ عذر نہیں بن سکتا کہ میں اسے نہیں, عذر نہیں بن سکتا اپنے دین کو بچانا کیوں نہیں بن سکتا. کسی کے لیے یہ عذر نہیں دیکھا جائے گا کہ میں تو بڑے مشکل حالات میں تھا. کیوں؟ کیونکہ اللہ پاک نے نمونے ہم رکھے ہوئے ہیں. یعنی اگر کوئی بیمار آدمی ہے کہ جنہیں بیماری پر اس نے کہا علیہ السلام, کوئی کہے گا میں بادشاہ تھا نہیں کر سکا تو داؤد علیہ السلام, کوئی کہے گا کہ میں وزیر تھا نہیں کر سکا تو یوسف علیہ السلام, آج کوئی کہے گا کہ میں تو غلط بول غلط جانا بول یعنی بہادر تھا تو پھر ان کا بھی انسان, کوئی کہتے ہیں کہ میں غلام تھا پھر ان کا بھی نظام موجود ہے. مطلب یہ کہ ہر جگہ مثال موجود ہے مشکل سے مشکل حالات میں. دیکھو فرعون کی بیوی آسیہ, ان کی کیا حالت تھی. اللہ پاک نے ان کا ایمان بچایا کیونکہ اس کو اپنے ایمان بچانے کی فکر تھی. اس کا مطلب یہ ہوا کہ کوئی بھی یہ نہیں کہہ سکتا کہ میں مشکل حالات میں تھا. हाँ ये बात जरूर है कि जितने मुश्किल हालात कोई हो उस वक्त उसका अजर बहुत बढ़ जाता है, नेकी का अजर बहुत बढ़ जाता है, उसकी कॉम्पेंसेशन इस तरह हो जाती है। इस वजह से हमें अपनी ईमान को बचाने के लिए कुछ ऐसे जगहों की जरूरत है जहां जाकर हम लोग जो दुनिया की किसाफत है उसको अपने आप से उतार फेंककर दोबारा लिए से मतलब दीन की तलब हमारे अंदर आ जाए और बुरी चीजों से नफरत हमारे दिल में आ जाए। ये मतलब जगह ऐसी है, ऐसी बारगाहों की हमें जरूरत है और हमें ऐसी बारगाहों की तलाश करनी चाहिए। जाने ये सुबह सारे ही बारे में बात है ना, ये हर वक्त नाजक है। क्योंकि सुबह सारीद के बगैर ईमान भी बच नहीं सकता, सुबह सारीद के बगैर ईमान भी नहीं बच सकता, चीजें कमाल वाली बात। इसका मतलब यह है कि हम लोग सुबह सारीद हमेशा के लिए यानी हासिल करने की कोशिश करनी चाहिए। हाँ यह अलग बात है कि किसी के लिए जरूरत होगा, किसी के लिए गरीब होगा, लेकिन मिलता सबको है। वल्लजी नजा रुकी ना नजा दिया तो सुन। एक बीमारी है जिसका निकालना जरूरी होता है, उस बीमारी का नाम अगर मैं आपको बता तो आप हैरान हो जाएंगे। भी बीमारी तो बीमारी है बुजुर्गी, बीमारी है बुजुर्गी, बुजुर्गी का ख्याल कि मैं बुजुर्ग हूँ या मुझे बुजुर्गी हासिल हो जाए, ये एक बीमारी है।
उसको सुना बहुत है मगर क्या है बुजुर्गी, कितने ही सालिकों की तमन्ना है बुजुर्गी। उसको सुना बहुत है मगर क्या है बुजुर्गी, कितने ही सालिकों की तमन्ना है बुजुर्गी। सचमुच अगर मिले तो है ये नूर का हाला,
सच कुछ बुजुर्गी मेरे जिसको वाकई बुजुर्गी कह सकते हैं, नूर का हाला है।
मुझे अगर मिले तो है ये नूर का हाला, जो झूठ से समझे तो अंधेरा है बुजुर्गी। शैतान के तीरों में ये जहरीला तीर एक, और नफ्स के सिफलापन की एक अदा है बुजुर्गी। शैतान के तीरों में ये जहरीला तीर एक, और नफ्स के सिफलापन की एक अदा है बुजुर्गी। उसको सुना बहुत है मगर क्या है बुजुर्गी, कितने ही सालिकों की तमन्ना है बुजुर्गी। जो भी बने बुजुर्ग समझे खाक वो खुद को,
तो सही बुजुर्ग होते हैं अपने आप को खाक समझते हैं। आप बुजुर्ग की हिस्ट्री पढ़े ना, अपने आप को क्या समझते हैं, अपने आप को पूछते हैं बढ़िया समझ कर ला रहे थे आप भी जीते आज उनके बारे में अपनी किताब मान में मतलब क्या फरमाते अपने आप को नकार सियाकार मतलब यही कहते हैं ना। इसका मतलब है कि क्या वैसे उठ के रहा ये अपने आप को वैसे ही समझ रहा था। एक दफा कपड़े मेले देने बैठे और आपसे पति ने पूछा कि उनके साथ बड़े ताल्लुक थे ना, बस की अच्छा बस बड़ी मोहब्बत थी। पति ने पूछा कि भी कौन से कपड़े पहने, साफ कपड़े पहने। उनने कहा हजरत जिसका दिल मेला हो तो उसको साफ कपड़ों से क्या फायदा, जिसका दिल मेला हो तो उसके साथ तो मुझसे क्या फायदा, बदल तो तुम जानते थे तो कहते गलत थे, उनके गले ने अपना हाथ दे दियो, इस तरह नीचे सारा चल गया कभी कहते अब तो चल गए अब दूसरा थे लोग तुमको अपने आप को भागी से समझते।
जो भी बने बुजुर्ग समझे खाक वो खुद को, कुछ भी ना हो तो इसका ही दावा है बुजुर्गी, कुछ भी ना हो तो उसका ही दावा है बुजुर्गी, अपनी ही बुजुर्गी कहो कायल वो है महजूब, महबूब बने जिसकी भी फना है बुजुर्ग।
जो अपने आप को समझकर महजूब है वो अपनी बुराई को जानता नहीं है, अपनी बुराई उसको नजर नहीं आ रही। देखो बुराई तब होगी जब नजर आनी शुरू हो जाए, जिस पर बुराई के साथ मेल किसी को नजर ना आ रहा हो उसको तू क्यों कहेगा, जिसकी नाक बंद हो बदबू को क्या महसूस करेगा। तो मकसद ये कि तेरे को नाक खुलेगी आंख खुलेंगे पता चलेगा कि मैं मेला हूं, फिर दूर करने का रास्ता बनेगा ना, उसको दूर करेगा। इस तरीके से जिसके आगे बंद हो वो क्या अपने आप को अलग समझेगा।
अपनी ही बुजुर्गी कहो कायल वो है महजूब, महबूब बने जिसकी भी फना है बुजुर्गी, उसको सुना बहुत है मगर क्या है बुजुर्गी, कितने ही सालिकों की तमन्ना।
हजरत आदि उत्तर में ऐलान किया था भाई जिसने बुजुर्ग बनना हो मेरे पास ना आए, मैं बुजुर्ग नहीं बना था, जिसने इंसान बनना हो मेरे पास आ जाए इसकी भी कोशिश नहीं करता, जिसने इंसान बनना हो उसकी कोशिश नहीं कर सकता हूँ बुजुर्ग नहीं बना।
खुद पे नजर हो कैसे अगर यार दिल में हो, खुद पे नजर हो कैसे अगर यार दिल में हो, तालिब ना हो तो दिल का तमाशा है बुजुर्गी।
जिसको अल्लाह के साथ मोहब्बत और अल्लाह की नजर हो वो अपने आप को क्या समझेगा, वो तो अपने अपने आप को खाक पर रख सकते। हाँ जब अल्लाह का तालिब नहीं होता तो फिर ये दिल का तमाशा है, दिल का ख्यालात और पता नहीं क्या अपने बारे में क्या क्या सोच और ये हो गया वो हो गया, इसी पे इंसान तो लगा रहे। वो आप देख लेते ना बाप के मजे में एक महीना सरसार रहे लोगों को भी सुनाता है वो मैंने ऐसा बाप देखा ये कर दिया वो कर दिया भाई क्या हो गया। मैंने एक दफा तहसीब हक साहब मैंने उसके मामू सब बाप है देखा तो मैं मेरे जाते में देखे खत्म हो गए। मकसद मकसद ये कि मुझे ना इंसान को इन चीजों की नहीं होनी चाहिए, देखना चाहिए कि हकीकत क्या है, शरीयत पे चल रहा कितना हम चल रहे हैं, जितने पे चल रहे हैं उतना शुक्र अदा करो, जितने पे नहीं चल रहे उतना तो बकर सफार करो।
तालिब न हो तो दिल का तमाशा है बुजुर्गी, ताजील उसको शेख से करे है बदगुमा, राहे सुलूक में जिसका मुद्दा है बुजुर्गी।
ये बहुत बड़ा नुकसान है जिसके राह सुलूक में बुजुर्ग बनने का मुद्दा हो, मतलब बुजुर्ग बन जाओ तो शेख के बारे में भी बदगुमान जाता है, वो कहते देखो मैं इतना मुकाम पर पहुंच गया शेख पर नजर ही नहीं आता, भले वो हर दफा खत लिखता है बस ये आप पता चल गया मैंने आपको खिलाफत दे दी, अब खिलाफत नहीं मिले यार इसका कोई पता नहीं, उसका पता नहीं उसको समझ नहीं आ रही, हाँ जी मेरे मुकाम तो आप अंदाजे ही नहीं तो बताओ कहाँ जाएगा, कह रहे शैतान के रास्ते कुछ है शैतान क्या होता है ये होता ना, आदम अलैहि सलाम को खिलाफत मिली ना तो उसको हसद हो गया कि मुझे कितनी मिली, आदम अलैहि सलाम को सजदे नहीं किया तो नतीजा क्या होगा।
ताजील उसको शेख से करे है बदगुमा, राहे सलोक में जिसका मुद्दा है बुजुर्गी, उसको सुना बहुत है मगर क्या है बुजुर्गी, कितने ही सालिकों की तमन्ना है बुजुर्गी। एक शेख पे एतमाद है उसका इलाज है।
इलाज क्या हुआ? मैं शेख पर एतमाद, यानी शेख को अपना मोहसिन समझो, हक समझो, हाजी रहनुमा समझो, उसके तप्पड़ को अपने लिए निजात का जरिए समझो, फिर काम करेगा। यदि आप से तब करेंगे उससे बीजी बीजी बातें करें तो मैं आपको मिसाल देता हूं। आप डॉक्टर के पास जाए, उससे तो कर ले मुझे चाय पिला दे, मुझे गले लगा दे, मुझसे मुझे ये कह दे कि तुम तो बहुत इस्तेमाल तो बड़ी चीज से आते हैं, देखो दिल भी तुम्हारा ठीक है, दिमाग भी तुम्हारा ठीक है, ये भी ठीक है, और आप उसको 1000 रुपये फीस में दे दे, क्या कहूँ आपको, करोगे इस तरह? अगर सर निकलता है मेरे ख्याल में तो उसको पागल रहने लेना चाहिए, अगर सर निकलता है चलते डॉक्टर साहब, सर डॉक्टर साहब के पास जाने सबसे पहले क्या कहते हैं, मुझे तो ये तकलीफ है, मुझे तो ये मसला है, ये मसला है, डॉक्टर साहब कहते हैं तो ठीक है समझ गया सब, नहीं ये फिर भी बोलते हैं मुझे ये बस ये भी मसला है, ये भी मसला है, रुकता ही नहीं है, क्योंकि उससे पैसे दिए हुए हैं, तो पैसे दिए हुए मुझे गले लगाया। एक दफा मैं ले जाते उनके शेख के पास नेहमत बाबा जी रहमतुल्लाह अलैह, वो बड़े बुजुर्ग थे, 60 साल की उम्र हो गए, 40 साल की उम्र हो गई, उस पहाड़ में रहते थे, नीचे उतरते ऊपर जाते थे फिर मगर आज खैर ऐसे कि मोहम्मद उनके पास गए थे, हजरत बहुत तेज कष्ट होता था नेहमत बाबा जी, उसने नसीब उल हक साहब को गले लगाया, उनके मुरीद जो थे, मैं भी लड़ता था उस वक्त, मेरे दिल में आया कि मुझे भी गले लगा इस तरह, फिर दोनों करके बड़े की पार्टी मत लो, ये दिल में बातें न बना, मेरे कहा ठीक है। तो अली साहब नसीम भाई साहब पूछे कि क्या है, मैंने कहा हमारे बस की बात, देख क्या कह, तो मतलब ये कि इंसान कपाश होती है, और एक दफा हजरत जी हमद बाबा जी ने फरमाया हमें, मुझे डॉक्टर शेख अपने शेख के सामने सही नंबर बचा वो जानता है, अपने शेख के सामने सही नंबर मतलब ये कि अपने आप के लिए कोई अच्छा मुकाम तजवीज न करना, ठीक है ना, क्योंकि जो अच्छा मुकाम अपने तजवीज करते हैं शेख के सामने उसका मतलब अपने इस्लाह नहीं चाहते,
एक शेख पे एतमाद ही उसका इलाज है, बीमारी अगर कोई समझता है बुजुर्गी, बीमारी अगर कोई समझता है बुजुर्गी, शब्बीर उसका फजल ही मुझको बचाएगा, मोहलिक मर्ज बहुत है ये सुना है बुजुर्गी, शब्बीर उसका फजल ही मुझको बचाएगा।
हजरत एक दिन मुझे फरमाया कि टपा टपा शेर का एक किस्म है वो, तो मैं ये टपा जो है ये किसी पता नहीं किसी ने किस लिए कहा है, लेकिन मैं तो समझता हूँ कि साहब नस्बत ने कहा होगा, वो कुछ तो बेटा का ये है, तो अपने पलवी करम बली बाकर इब्राना जमान लहना दिया, अल्लाह ताला के बड़े फजल पर ही काम हासिल होगा, वरना मेरे जानान की मोहब्बत जो है वो अकल के मुताबिक समझ में नहीं आती कैसे हासिल होगा। ये बात बिल्कुल सही है कि बुजुर्गी से बचना बड़ा मुश्किल था, कहते सिद्दीकीन के दिल से भी अकल में निकल गई, तो लेकिन सफाई का अमल जारी है ना, सफाई का अमल जारी है, जारी है, जारी है। एक नए दिन इंशाल्लाह बेशक मौत के वक्त ही खलासी हो जाए, ये भी बड़ी बात आए। तो बहरहाल ये कि कभी भी बुजुर्गी के जाल में नहीं फंस सकते, ये ऐसे जाल है ना जिसमें पुरानी जाल कहते हैं, पुरानी जाल जाल समझा नहीं जाता। लोग समझ पहले जब जाल पे नजर आते पता चलता है, लेकिन पुराने जाल जाल समझे नहीं जाता। इस वजह से इसमें जो फंसता है उसका निकलना बड़ा मुश्किल होता है। हाँ अल्लाह पाक के फजल से इंसान दुआ तो कर सकते हैं ना, दुआ तो कर सकते हैं ना, अल्लाह पाक से दुआ करें कि अल्लाह मुझे उजब से तकब्बुर से इन चीजों से बचा दे, क्योंकि उजब की किस्म है जो बुजुर्गी है ये उजब ही है। तो इस वजह से हमें बहुत ज्यादा अब चूंकि वक्त बहुत तेजी के साथ गुजर रहा है, लेकिन ये बात हुई इसराइल का काफिर इसराइल का मैंने ये बात होगी इंशाल्लाह। तो उसमें ये बात अर्ज कर रहा था कि चूंकि चार चीजों की कसरत का फरमाया गया है रमजान शरीफ में, चार चीजों की कसरत का फरमाया गया है। एक है ला इलाहा इल्लल्लाह की कसरत, और एक इस्तिगफार की कसरत, और एक जन्नत को ज्यादा मांगना, और एक दोजख से निजात मांगना। अभी करते दस्तखान बिछा लेते हैं और कुछ देर के लिए ला इलाहा इल्लल्लाह का जिक्र कर ले सब हजरात मतलब मुतली होकर, फिर उसके बाद इस्तिगफार का करें, फिर माइफ कर ले आए। ये मसले असल में ऐसी के लिए तो माइफ है, सुन्नत तरीके पर अमल से ही निजात हुई। तो यही तरीका है सहाबा किराम को सब ने सिखाया था, तो हम भी इसी के मुताज हैं। तो इंशाल्लाह मतलब ये दस्तखान बिछा लें, ले माशा अल्लाह।